Bismillahirrahmanirrahim. عرش کے نیچے جو تین چیزیں ہیں، نمبر ایک قرآن، نمبر دو امانت، اور نمبر تین رشتہ داری، یہ تین چیزیں عرش کے نیچے ہوگی. اب تیسری چیز کے متعلق گفتگو چل رہی تھی، والرحیم تنادی، اور رشتے اور رشتہ داریاں آواز لگاتی ہوگی، رشتے اور رشتہ داریاں آواز لگاتی ہوگی. آپ سوچیں گے کہ رشتے اور رشتہ داریاں کیسے آواز لگاوے؟ دنیا میں رشتہ دار تو آواز لگاتے ہیں، لیکن رشتے اور رشتہ داریاں آواز نہیں لگایا کرتی. تو قیامت کے دن رشتے اور رشتہ داریاں کیسے آواز لگائیں گے؟ تو دنیا کی بہت ساری چیزیں قیامت کے دن ایک خاص شکل کے اندر ہوگی، ان کو ایک خاص شکل صورت دی جائے گی. تو یہ جو رشتہ داریاں ہیں، ان کو قیامت کے دن ایک خاص شکل صورت دی جائے گی، اور وہ خاص شکل صورت میں آواز لگا رہے ہوں گے. ہم نماز پڑھتے ہیں، لیکن نماز کی دنیا میں کوئی خاص شکل صورت نہیں ہے، ایک مانوی چیز ہے، ہم نے نماز پڑھ لی. لیکن قیامت کے دن نماز ایک خوبصورت شکل میں سامنے آئے گی، بہترین شکل میں سامنے آئے گی. تو دنیا کی بہت ساری چیزیں قیامت کے دن ایک شکل میں آئیں گے، جیسے کہ تمام نیک اعمال حسین سواری کی شکل میں قبر کے پاس آ جائیں گے. اور جیسے بھی آدمی قیامت کے دن قبر سے نکلے گا، وہ حسین سواری پر بیٹھ کر کے چلا میدان قیامت کی طرف، تو انسان پوچھے گا کہ یہ سواری تو کون ہے کہ میری قبر پر آ کر کے میرے انتظار میں پہلے سے تیار، میں قبر سے نکلا سور پھونکتے ہی اور اوپر بیٹھ کے چلا، تو ہے کون؟ تو وہ سواری کیا کہے گی، مجھے نہیں پہچانا، میں تیرے نیک اعمال ہوں جو تو نے دنیا میں انجام دیے، آج اللہ تعالیٰ نے اس کو ایک حسین شکل میں تیرے پاس بھیج دیا. اور گنہگار لوگ جو ہوں گے، وہ جیسے ہی قبروں سے نکلیں گے تو ایک بھدی گندی ڈراؤنی شکل وہاں ہوگی، وہ ان پر سوار ہو جائے گی، کہے گی چل بے چل، جلدی چل قیامت کے میدان میں چل. اب وہ کہے گا تو ہے کون میرے اوپر چڑھ کے بیٹھ گیا اور مجھے مار مار کے بھگا رہا ہے، میں تیرے برے اعمال ہوں، تو دنیا میں جو گندے کام کرتا تھا آج ایک بری شکل میں آیا. تو دنیا کی بہت ساری چیزیں جو دنیا میں شکل صورت نہیں ہے، قیامت کے دن اللہ تعالیٰ اس کو شکل صورت عطا فرمائیں گے. تو رشتے داریاں اور رشتے، ریلیشن شپ، سگائی، اس کی دنیا میں کوئی شکل نہیں ہے، لیکن قیامت کے دن اللہ تعالیٰ اس کو ایک شکل عطا کریں گے، اور وہ آواز لگاتی ہوگی. کیا آواز لگائے گی؟ من وصلنی وصلہ اللہ، جس نے مجھ کو دنیا میں جوڑا تھا اللہ تعالیٰ اس کو جوڑیں گے، اور جس نے مجھ کو کاٹا تھا دنیا میں اللہ تعالیٰ اس کو کاٹیں گے. اب رشتے داریوں کو جوڑنے اور کاٹنے کا مطلب کیا، وہ سمجھو. رشتے داریوں کو جوڑنے کا مطلب یہ ہے کہ جس نے دنیا میں رشتے داروں کے حقوق ادا کیے، اللہ تعالیٰ اس کو اپنی رضا اور جنت کے ساتھ جوڑ دیں گے. جس نے دنیا میں رشتے داریاں جوڑی، یعنی رشتے داروں کا حق ادا کیا، رشتے داروں کی خدمت کی، رشتے داروں کے ساتھ جوڑ رکھا، اللہ سبحانہ و تعالیٰ اس کو اپنی رضا اور جنت اور خوشنودی کے ساتھ جوڑ دیں گے. और काटने का मतलब क्या, जिसने दुनिया में रिश्तेदारों से ताल्लुकात काट दिए, रिश्तेदारों के हुकूक अदा नहीं किए, रिश्तेदारों से अच्छा सुलूक नहीं किया, वो आदमी जन्नत से भी कट जाएगा, अल्लाह की खुशी से भी कट जाएगा। इसलिए रिश्तेदारों के साथ जोड़ रखना चाहिए, उनकी खिदमत करनी चाहिए, उनके साथ हुस्ने सुलूक करना चाहिए, बीमार पुरसी करनी चाहिए, खैर खबर लेते रहना चाहिए। ये रिश्तेदारों का हक बनता है। ये तीन चीज हो गई हदीस शरीफ के अंदर। अब ये तीन ही चीज क्यों आई रिवायत में वो समझो। कुरान, अमानत और रिश्तेदारी, पहली वजह समझो। इंसान दुनिया में जो कुछ करता है, जो कुछ अंजाम देता है, या तो उसका ताल्लुक इंसान और अल्लाह के साथ है, बैनहू व बैनल्लाह, नंबर दो। इंसान दुनिया में जो कुछ करता है उसका ताल्लुक है बैनहू व बैन आम्मतिन नासी, इंसान और आम पब्लिक और आम लोगों के साथ, मेरी जात और तमाम इंसान, नंबर तीन। बैनहू व बैन अकारिबिही व अहलिही, इंसान की अपनी जात और रिश्तेदार और फैमिली वाले। तो इंसान जो कुछ मामला दुनिया में करता है उसकी कितनी किस्म हो गई, तीन सूरतें हो गई। नंबर एक बैनहू व बैनल्लाह, नंबर दो बैनहू व बैनल आम्मतिन नास, नंबर तीन बैनहू व बैन अकारिबिही व अहलिही। ये तीन सूरतें होती है इंसान के मामले की। इसके अलावा और कोई शक्ल है नहीं। अब जो पहली शक्ल है बैनहू व बैनल्लाह, उसके लिए आ गया कुरान, उसके लिए क्या आ गया कुरान। और बैनहू व बैनल व बैन आम्मतिन नास, उसके लिए आ गया अमानतदारी। और बैनहू व बैनल अकारिब व अहलिही, उसके लिए आ गया सीला रहमी करना। समझ में आ गई बात अच्छी तरीके से, ये तीन है के आने की वजह। तो बैनहू व बैनल्लाह के लिए कुरान आया, बैनहू व बैन आम्मतिन नास के लिए अमानतदारी आई, और बैनहू व बैनल अकारिब व अहलिही के लिए सीला रहमी की बात आई। खुलासे रिवायत ये निकलेगा, कुरान इंसान को रब के हक अदा करने की तरफ ले जाएगा, अमानतदारी लोगों के हुकूक को अदा करने की तरगीब देगी, सीला रहमी वो रिश्तेदारों के साथ और घर वालों के साथ उसने सुलूक की तालीम देगी। और दूसरी एक बात खुलासे में ये मालूम हुई कि हुकूकुल्लाह को अदा करना अल्लाह के यहाँ बहुत अहम है, लेकिन उससे भी ज्यादा अहम है हुकूकुल इबाद को अदा करना। हुकूकुल्लाह भी बहुत अहम है, लेकिन उससे भी ज्यादा अहम क्या चीज है, हुकूकुल इबाद। इसीलिए हुकूकुल्लाह के लिए सिर्फ एक चीज आई कुरान, लेकिन हुकूकुल इबाद के लिए दो दो चीज आई, अमानतदारी और रिश्तेदारी। मालूम हुआ कि अल्लाह के यहाँ हुकूकुल इबाद की ज्यादा अहमियत है, बड़ी अहमियत है, इसलिए कि लोग जो है ना हुकूक उल इबाद को अंजाम देने में बड़ी गफलत बरतते हैं, बड़ी गफलत बरतते हैं। तीसरी बात ये मालूम हुई कि कुरान, अमानतदारी, सिला रहमी, ये तीनों चीज़ें इंसान को जन्नत में भी ले जाने का जरिया है, जहन्नम में भी ले जाने का जरिया है। कुरान का हक अदा किया, पढ़ा, समझा, अमल किया, कुरान जन्नत में ले जाएगा। कुरान को पढ़ा नहीं, समझा नहीं, अमल नहीं किया, यही कुरान जहन्नम में ले जाने का जरिया बनेगा। अमानतदारी अंजाम दी, जन्नत में ले जाएगी। खयानत की, जहन्नम में जाओगे। सिला रहमी की, जन्नत में जाओगे। कता रहमी की, जहन्नम में जाओगे। ये तीनों की तीनों चीज जन्नत में भी ले जाने का जरिया है और जहन्नम में ले जाने का भी जरिया है। जी अब हदीस जो गुजरी उसमें क्या आया कि सिला रहमी आवाज लगाती होगी। ऐसा नहीं कहा कि कुरान आवाज लगाएगा या अमानतदारी आवाज लगाएगी, सिला रहमी आवाज लगाएगी। सिला रहमी के लिए तुनादी आवाज लगाने का लफ्ज इस्तेमाल करना, ये इस बात की दलील है कि सिला रहमी की बड़ी अहमियत है। सिला रहमी की शरीयत में बड़ी अहमियत है और उसका हक अदा करने के अंदर बड़ा ध्यान आदमी को देना चाहिए। और बात शुर्रा ये कहते हैं कि एक जगह जिक्र करके दो जगह से हस्फ किया गया, कि एक जगह तुनादी को जिक्र करना काफी समझा गया, बाकी दो जगह जिक्र करने की जरूरत नहीं समझी गई। कि भाई एक जगह तुनादी आ गया है ने, इसी को बाकी दो जगह के साथ भी तुम समझ लेना कि कुरान भी कयामत के दिन आवाज लगाएगा, ये अल्लाह इसने मेरा हक अदा नहीं किया था या मेरा हक अदा किया था। अमानतदारी भी आवाज लगाएगी, ए अल्लाह इसने अमानतदारी की थी या खयानत की थी, वो भी आवाज लगाएगी। दोनों एहतमाल है। अब ये रिवायत हजरत अब्दुल्ला इबन अम्र रदियल्लाहु ताला अन्हुमा व अन्हुम से मनकुल है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, साहिबुल कुरान को कहा जाएगा। पीछे गुजर गया, साहिबुल कुरान का मतलब क्या होता है? कहा जाएगा इकरा, पढ़, आखिरत में जाने के बाद कढ़ा जाएगा, पढ़। वरतकी, चढ़, पढ़ ने चढ़, पढ़ता जा, चढ़ता जा, एक करा, पढ़ता जा और चढ़ता जा। कहाँ? जन्नत के दर्जात में। कयामत के दिन अल्लाह ताला साहिबे कुरान को कहेंगे, कुरान पढ़ता जा और जन्नत के दर्जात पर चढ़ता चला जा। कुरान पढ़, जन्नत के दर्जात में चढ़। खुलासा ये निकला कि हाफिज़े कुरान, साहिबे कुरान, आमिले कुरान, एक आयत पढ़ेगा एक दर्जा चढ़ेगा, दूसरी आयत पढ़ेगा दूसरा दर्जा चढ़ेगा, तीसरी आयत पढ़ेगा तीसरा दर्जा पढ़ेगा, चढ़ता जाएगा, चढ़ता जाएगा, चढ़ता जाएगा। कहाँ जाके रुकेगा? जहाँ कुरान पूरा होगा वहाँ जाके रुकेगा, वहाँ तक जन्नत के दर्जात में चढ़ता ही चला जाएगा, चढ़ता ही चला जाएगा। इतनी बड़ी फजीलत है साहिबे कुरान की। वरतिल, और तू ठहर ठहर करके कुरान पढ़, जैसा कि तू दुनिया में ठहर ठहर के कुरान पढ़ता था। देख लिया भाई, तरतील दुनिया में भी जरूरी, कयामत के दिन भी जरूरी। तरतील ऐसी चीज है कि भाई इससे छुट्टी होने वाली नहीं है, इसीलिए तरतील तो आपको इख्तियार करनी ही पड़ेगी। जन्नत में भी तरतील से ही काम चलने वाला है। ठहर ठहर के पढ़ो, तजवीद हुरूब के साथ पढ़ो, मारिफतुल वुकूफ के साथ पढ़ो, मखारिज और सिफात लाजिमा की अदायगी के साथ पढ़ो, इसकी तो जन्नत में भी जरूरत पड़ने वाली है भाई। कब तक तजवीद और तरतील से भागोगे? वारा तिल, और तू ठहर ठहर करके पढ़, जैसा कि तू दुनिया में ठहर ठहर करके पढ़ता था। तरतील की अहमियत आ गई भाई। फइन्न मंजिलका, तेरी मंजिल और तेरा मकान उस आखिरी आयत पर होगा जो तू पढ़ेगा। यानी पढ़ते 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 जन्नत में जहां आखिरी दर्जे पर पहुंचेगा ने, बस वाह हाफिज साहब, कामिले कुरान साहब, ये है आपकी मंजिल, यहां आपको रहने का है, आखिरी मंजिल के ऊपर जाकर के। अब इससे एक बात समझो कि जन्नत के दर्जात बेशुमार हैं, जन्नत के दर्जात बेशुमार, और गिनती के लिए हम यूं कह सकते हैं जितनी कुरान की आयत है इतने जन्नत के दर्जात, जन्नत के दर्जात कितने, जितने कुरान की आयत है। जैसे आप किसी को पूछो कि भाई तुम जिस अपार्टमेंट में रहते हो अपार्टमेंट के अंदर कितने फ्लोर है, तो कहा कि वो जो है जितने उसके बनाने वाले के लड़के थे ना इतने फ्लोर है। तो कहा कितने लड़के थे, तो उसका 11, तो कहा 11 फ्लोर का अपार्टमेंट है। तो कहा जन्नत के फ्लोर अगर किसी को गिनने हो तो कुरान की आयत गिन ले, वे इतने जन्नत के फ्लोर। तो जितनी कुरान की आयत है इतनी जन्नत के मंजिले, जन्नत के मकामात। और कूफियों के कॉल के मुताबिक 6237 कुरान की आयत है। हम लोग जो है कूफियों की तरतीब से कुरान पढ़ते हैं, इमाम हफ्सन आसिम अल कूफी, इमाम आसिम कूफी रहिमहुल्ला की तरतीब पर, यानी उनकी किरात पर। तो 6237 6237 कुरान मजीद की आयतें हैं, और एक गिनती में 4 6 6 6 6 6 6, ये कूफी गिनती नहीं है, और हमारी कूफी गिनती के एतबार से 6237। तो गोया के जन्नत के 6237 फ्लोर और मंजिल है, वहां तक जो है पढ़ते जाओ और चढ़ते चले जाओ। कहते हैं इस हदीस शरीफ का मिसदाक अंबिया रसूल औलिया हुफ्फाज़े कुरान आमिले कुरान, ये सब लोग इस हदीस शरीफ का मिसदाक है। इसलिए कि अंबिया अलैहिस्सलाम पर वही नाजिल हुई, आखिरी नबी सल्लल्लाहु अलैहि वसल्लम को कुरान दिया गया, औलियाए उम्मत कुरान पढ़ते हैं, कुरान पर अमल करते हैं। हुफ्फाज़े कुरान कुरान पढ़े, याद करे, अमल करे, और कुरान के मानी मफाहिम मजामीन में मशगूल रहने वाले रात दिन उसके दर्क और गहराई में जाते हैं और उसके मुताबिक अमल करते हैं, ये जो है उनका दर्जा हो गया। आप लोग एक क्लब समझते हो पेंट हाउस का, कौन समझता है पेंट हाउस? देखो ये जो अपार्टमेंट बनते हैं ना, अपार्टमेंट तो समझते हो ना किसको कहते हैं, अपार्टमेंट के अंदर जो बिल्कुल ऊपर होता है ना उसको पेंट हाउस बोलते हैं, और पेंट हाउस की कीमत तमाम जो है फ्लैट से ज्यादा होती है, पेंट हाउस की कीमत तमाम फ्लैट से ज्यादा हुआ करती है, क्योंकि वो सबसे ऊपर, शोर शराबा नहीं, पॉल्यूशन नहीं, हवा की आलूदगी और गंदगी नहीं, और आजू बाजू कोई नहीं, पड़ोसियों के शोर शराबे का टेंशन नहीं, जमीन पर चलने वाली गाड़ियों का टेंशन नहीं, कुत्ते के भौंकने का टेंशन नहीं, और जो है एकदम सुकून से आदमी पेंट हाउस में मजे से ठंडी हवाएं खाते रहता है। जिसको भी लुत्फ लेना हो किसी पेंट हाउस में चले जावे, वहां रह करके आवे। तो अपार्टमेंट जो बनते हैं ना उसमें सबसे कीमती होता है पेंट हाउस। तो आमिले ने कुरान और हाफिजे कुरान को जन्नत का पेंट हाउस मिलेगा, इसीलिए कि आखिरी दर्जा कौन सा होगा, वही पेंट हाउस वाला, वो इनको जो है अल्लाह ताला अता फरमाएंगे जी।
वाले ने عباس رضي الله تعالى عنه قال قال رسول الله صلى الله عليه وسلم إن الذي ليس في جوفه شيء من القرآن كالرجل الخبيث. رواه الترمذي والدارمي رحمه الله تعالى. قال الترمذي رحمه الله تعالى هذا حديث سقيم.
حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما وانہم سے منقول ہے، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، یقیناً وہ آدمی جس کے باطن کے اندر قرآن میں سے کوئی چیز بھی نہ ہو وہ بنجر اور ویران گھر کی طرح ہے. جوف، جوف کے معنی آتے ہیں دل، دل یعنی جس نے قرآن میں سے کچھ بھی یاد نہیں کیا، قرآن کو بالکل دیکھتا نہیں ہے، غور نہیں کرتا ہے، پڑھتا نہیں ہے. بھائی کچھ سناؤ قرآن، مجھے کچھ نہیں آتا. یہ ہے اس کا مزداق، جس کو قرآن بالکل نہ آتا ہو، بالکل یاد نہ ہو، جو قرآن میں غور بھی نہیں کرتا، سمجھتا بھی نہیں ہے، پڑھتا بھی نہیں ہے، جس کے اندر قرآن میں سے کوئی چیز نہیں ہے وہ بنجر مکان کی طرح ہے. جو مکان بنجر ہوتا ہے نا، ویران، خالی پڑا ہوا، اس میں جنات، ڈاکن، بھوت رہنے لگتے ہیں. اور جس آدمی کے سینے میں، دل میں، دماغ میں قرآن بالکل نہیں ہوتا ہے، وہ آدمی کا دل دماغ گندگیوں سے بھرا ہوا ہوتا ہے. پھر گندے وسوسے آئیں گے، گندے خیال آئیں گے، گندے عزائم آئیں گے، گندے کام کی طرف دل مائل ہوگا، یہی سب گندگیاں وجود میں آئے گی. مکان کی اہمیت مکین سے ہوتی ہے، مکان کی اہمیت کس سے ہوتی ہے؟ مکین یعنی رہنے والے. کوئی شاندار بنگلہ دیکھ کر کے پوچھے کس کا مکان ہے، تو کہا کالو بھائی کا، تو لوگ کو دھیان ہے کالو کا مکان ہوگا، کالو جانے اس کا معاملہ جانے. ایک سیدھا سادہ مکان دیکھا لیکن پوچھا یہ کس کا مکان ہے، کہا یہ حضرت مفتی صاحب کا مکان ہے، تو لوگ سب اہمیت سے دیکھیں گے، انہیں دیکھیں گے کہ مکان سمپل ہے، کیسا ہے ویسا ہے، مکین کون ہے، اندر کون رہتا ہے، اس کی وجہ سے اہمیت. تو مکان کی اہمیت کس سے ہوتی ہے؟ مکین، اندر رہنے والوں سے. اب یہ دل ایک مکان ہے، اور اندر اگر قرآن رہتا ہے تو دل کی ویلیو اور اہمیت ہے، اور اگر اندر قرآن نہیں ہے تو اس دل کی کوئی اہمیت نہیں، کوئی ویلیو نہیں، کوئی قدر و قیمت نہیں. جس دل دماغ کے اندر قرآن نہ ہو، اس سے معلوم ہوا قرآن کے حفظ کی بڑی اہمیت ہے، قرآن کے پڑھنے کی بڑی اہمیت ہے. جتنا قرآن زیادہ یاد کرو گے، جتنا قرآن زیادہ پڑھو گے، جتنا قرآن سمجھو گے، عمل کرو گے، اتنا زیادہ آپ کا دل دماغ آباد ہوگا اور اس کی اہمیت ہوگی. جی.
صلى الله عليه وسلم شرح القرآن عندي إلى مسألتي أعطيته أفضل ما أعطي السائلين وفضل كلام الله على سائر الكلام كفضل الله على خلقه. رواه الترمذي والدارمي والبيهقي في شعب الإيمان. وقال الترمذي رحمه الله تعالى هذا حديث حسن غريب.
حضرت ابو سعید رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ اللہ تبارک و تعالی فرماتے ہیں. اب یہ ہو گئی حدیث قدسی. اس حدیث کو کیا کہیں گے؟ حدیث قدسی، کہ جس میں نبی کریم صلی اللہ علیہ وسلم باری تعالیٰ کا فرمان ڈائریکٹ نقل فرما رہے. اس کا نام کیا رکھیں گے؟ حدیث قدسی. چونکہ حضور کیا فرما رہے ہیں؟ یقول الرب تبارک و تعالی، رب تعالیٰ جن کی شان بہت اونچی ہے وہ اللہ تعالیٰ یہ فرما رہے ہیں. کیا فرما رہے ہیں حدیث قدسی میں؟ من شغلہ القرآن عن ذکری، جس کو قرآن نے دور رکھا میرے ذکر سے. دیکھو ترجمہ، جس کو قرآن نے دور رکھا میرے ذکر سے اور سوال کرنے سے، جس کو دور رکھا قرآن نے میرے ذکر سے اور سوال کرنے سے۔ کیا مطلب اس جملے کا؟ اس کو دل ہوتا ہے کہ میں ذکر اور تسبیح پڑھنے بیٹھوں، لیکن ہر وقت وہ قرآن کی تلاوت میں ہی رہتا ہے، بہت جی جاتا ہے تسبیحات پڑھوں، لیکن ہر وقت وہ قرآن کی تلاوت میں رہتا ہے، قرآن یاد کرتا ہے، قرآن کا ناظرہ سیکھتا ہے، بس قرآن پڑھتا رہتا ہے، اس لیے وہ ذکر نہیں کر پاتا۔ سمجھے اس جملے کا مطلب؟ دوسرا مطلب، دعا صرف ذکر نہیں، دعا سوال کرنا، اے اللہ مجھے جنت دو، اے اللہ مجھے بنگلہ دو، اے اللہ آخرت میں بھی حورِ عین دو، دنیا میں مثلِ حورِ عین دو، یہ دعا کرنا وہ چاہتا ہے، لیکن دعا کرنے کے بجائے اس کا وقت قرآن میں ہی لگتا ہے، قرآن کا حفظ، قرآن کو یاد کرنا، قرآن کا ناظرہ، قرآن کی تفسیر، قرآن کا معنی، قرآن کا مفہوم، قرآن کا مطلب، رات دن اسی میں مشغول لیتا ہے، اس لیے وہ دعا بھی نہیں کر پاتا۔ تو دل بہت چاہتا ہے ذکر کروں، تسبیح پڑھوں، دعا میں بیٹھوں، لیکن اس کی ہر وقت کی مشغولیت کیا ہے؟ قرآن کو یاد کرنا، قرآن سیکھنا، قرآن سمجھنا، قرآن میں مشغول رہنا، ہر وقت پر یہی مشغولیت ہے، قرآن کے احکام پر عمل کرنا، یہ ہے من شغلہ القرآن عن ذکری و مسئلتی۔ گویا دعا کرنے کا اور ذکر کرنے کا بھی ٹائم ملتا نہیں ہے، چونکہ ہر وقت وہ قرآن میں مشغول لیتا ہے، تو اللہ تعالیٰ اس کو کیا انعام دیں گے؟ اعطیتہ، میں اس کو دوں گا اس سے افضل چیز جو میں سوال کرنے والوں کو دیا کرتا ہوں، یعنی دعا کرنے والے دعا میں جو مانگیں گے اس سے افضل چیز میں اس کو دے دوں گا۔ دیکھو کتنی بڑی بات ہو گئی، اس لیے کہ اس آدمی نے اپنی ہر طلب کو اللہ کے حوالے کر کے کلام الہی سے تعلق پیدا کر لیا ہے، تو یہ دعا کرنا چاہتا تھا لیکن قرآن کی وجہ سے دعا نہیں کی، ذکر کرنا چاہتا تھا قرآن کی وجہ سے دعا نہیں کی، تو اللہ تعالیٰ سوال کرنے والوں کو جو دیں گے وہ اللہ اس کو بغیر سوال کے دے دیں گے، اور آپ جانتے ہیں نا، بغیر مانگے جو ملے وہ اچھا، مانگ کے ملے اس کے مقابلے میں، حالانکہ اللہ کے سامنے مانگنا بندے کی سعادت ہے، لیکن بغیر مانگے اللہ اپنی طرف سے ہی دے دے وے، اور وہ بھی مانگنے والوں سے افضل دے دے وے، یہ کتنی بڑی سعادت ہے۔ مانگنے والا مانگے گا تو بہت بہت، تو کیا مانگے گا؟ اللہ 10 کروڑ والا فلیٹ دے دے، کیا مانگے گا وہ؟ تو اور اللہ تعالیٰ جو دیں گے وہ افضل، اس سے بھی افضل چیز بغیر مانگے اس کو عطا فرما دیں گے۔ دیکھو کتنی بڑی فضیلت کہ جو قرآن میں مشغول رہا، مشغولیت کی وجہ سے ذکر نہیں کیا، دعا نہیں کی، تو اللہ تعالیٰ سائلین کو جو چیز دیں گے اس سے افضل چیز قرآن میں مشغول ہونے والے کو دے دیں گے۔ اس سے معلوم ہوا کہ بھائی ذکر دعا سے بھی افضل ہے قرآن میں مشغول ہونا، تو پھر دنیا کا کاروبار، دنیا کے دھندے، ان تمام کے مقابلے میں قرآن کی مشغولیت سب سے زیادہ افضل ہے، سب سے زیادہ افضل ہے۔ اسی لیے جو مولوی لوگ، حافظ لوگ دنیا کو ترجیح دیتے ہیں اور قرآن کو مرجوع قرار دیتے ہیں، وہ مارے مارے پھرتے ہیں، پریشان پریشان پھرتے ہیں، دیکھ لو آپ۔ بھائی ان کو کہا جائے کہ بھائی صبح آپ ذرا ناظرہ پڑھاؤ، قرآن پڑھاؤ، حفظ کا دوڑ کرو، تو نہیں 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 صبح کا ٹائم تو میری چائے کی لاری کا ہے، میں نہیں آتا، پھر پورا دن بھی نہیں پڑھتا، پورا دن قرآن سے کوئی تعلق نہیں، صبح میں چائے کی لاری چالو کی، رات کو چائے کی لاری بند کر کے سویا، اکھا دن وہ چائے کا غلام بن کے رہا، بس اس کو پیسے ظاہر میں نظر آئیں گے، 10,000 کی چائے بھی کی، لیکن زندگی میں سکون نہیں، چین نہیں، اطمینان نہیں، قلب میں راحت نہیں، ہر وقت حیران حیران، پریشان پریشان۔ جتنے بھی لوگ قرآن چھوڑ کے دنیا میں مشغول ہوتے ہیں نا، ان کا حال دیکھ لو، وہ پریشان۔ قرآن کے ساتھ بقدر ضرورت دنیاوی शुगल रखा कोई हरज नहीं, लेकिन कुरान छोड़ देवे, तारीखे कुरान बन जावे और उसके ऊपर कुरान दुनिया के कामकाज को तरजीह दे देवे, वो मारे मारे हैरान हैरान फिरते हैं। इसलिए आप लोग कभी ये काम मत करना, समझ गए? पूरी जिंदगी कुरान का नाजेरा पढ़ाओ, हिप्स पढ़ाओ, कुरान पढ़ो, हिप्स पढ़ो, तफसीर पढ़ो, पढ़ाओ, उसी के अंदर वक्त गुजारने का, बकदरे ज़रूरत दुनिया की रोज़ी कमा लेगी। और ज़रूरत कितनी? सुबह में चाय बिस्किट ने, दोपहर के अंदर जो एक प्लेट कड़ी खिचड़ी ने, शाम को दो रोटी ने, आलू का सालन, और कितनी ज़रूरत अपनी। وفضل كلام الله على سائر الكلام, اور اللہ تعالیٰ کے کلام کو فضیلت ہے دنیا کے تمام کلاموں پر, جیسے کہ اللہ تعالیٰ کو فضیلت ہے اپنی تمام مخلوق کے اوپر۔ دیکھ لیا کلام اللہ سب سے افضل کلام, اس لیے کہ کسی چیز کی جو कीमत होती है ना, उसकी निस्बत से कीमत होती है, निस्बत की वजह से कीमत हो जाती है। भाई एक पानी मक्का के कुएं में है और दूसरा जमजम के कुएं में है, तो जमजम का कुआं कीमती हो गया, हजरत इस्माइल इब्राहिम अलैहिस्सलाम की निस्बत लगी हुई है, माँ हाजरा की निस्बत लगी हुई है, और वो दूसरा कुआं है वो अली अरबी कोई मक्का में रहते उन्होंने खोदा हुआ है, इसीलिए उसकी अजमत कोई आपके दिल में नहीं होगी। निस्बत से अजमत बढ़ जाती है। ये कुरान की अजमत क्यों? कि अल्लाह का कलाम है और अल्लाह सबसे बड़े, सबसे ज्यादा ऊंचा मकाम वाले, तो अल्लाह का कलाम भी सबसे ऊंचे मकाम वाला। इसीलिए हदीस में फरमाया अल्लाह के कलाम को फजीलत है तमाम कलाम के ऊपर, जैसे कि अल्लाह ताला को फजीलत है अपनी तमाम मखलूक के ऊपर। इसीलिए भाई कुरान जब चलता हो ना तो दुनिया की बात नहीं करने की, कुरान चल रहा है, अफजलुल कलाम चल रहा है, उस वक्त दुनिया की बातचीत नहीं, चुपचाप खामोश बैठ करके सुनना। जिन्नातों ने यही तो काम किया था, क्या कहा जिन्नातों ने आपस में एक दूसरे को, وَيَسْتَرَفْنَا إِلَيْكَ نَفَرًا مِنَ الْجِنِّ يَسْتَمِعُونَ الْقُرْآنَ فَلَمَّا حَضَرُوهُ قَالُوا أَنصِتُوا۔ ایک دوسرے کو کہنے لگے چپ ہو جاؤ چپ ہو جاؤ، افضل الکلام اس وقت ہو رہا ہے، اس وقت اور کوئی بات چیت نہیں ہوگی۔ جنات کہنے لگے آپس میں ایک دوسرے کو، اور اب ہم بے ادب گستاخ ہیں، ادھر قرآن چل رہا ہے باتیں کر رہے ہیں، कुरान चल रहा है और नेट पे चैट कर रहे हैं, ये बड़ी बेअदबी है, गुस्ताखी है कुरान मजीद की। अब ये जो टुकड़ा है वो फजलु कलामिल्लाही अला साइरिल कलामी का फजलिल्लाही अला खल्की, उसके बारे में दो राय है याद रखना। ये भी हदीस कुदसी ही का हिस्सा है, और बाद हजरात कहते हैं کہ نبی کریم صلی اللہ علیہ وسلم کا فرمان ہے، گویا حدیث شریف کا پہلا حصہ حدیث قدسی اور دوسرا حصہ نبی کریم صلی اللہ علیہ وسلم کا فرمان۔ ہمارے لیے تو ہر حال میں قابل عظمت دونوں صورت میں، لیکن یہ دونوں قول ہے، اس کے بارے میں یاد رکھنا۔ جی
صلى الله عليه وسلم قرأ حرفا من كتاب الله فله به حسنة والحسنة بعشر أمثالها، لا أقول مثل آمين حرف ألف حرف ولا من حرف ومن حرف، رواه الترمذي والدارمي رحمه الله تعالى. وقال الترمذي رحمه الله تعالى هذا حديث حسن صحيح غريب إسنادا۔
حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی عنہ عنہم سے منقول ہے، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، جس نے اللہ کی کتاب قرآن میں سے ایک حرف بھی پڑھا تو اللہ تعالیٰ اس کی برکت سے اس کو ایک نیکی عطا کریں گے، فلہ بھی حسنا، اللہ اس کی برکت سے اس کو ایک نیکی عطا کریں گے۔ ایک حرف پر ایک نیکی، والحسنۃ بعشر امثالہا، اور اللہ کے یہاں قانون یہ ہے کہ ہر نیکی کم از کم 10 گنا بڑھا کے دی جاتی ہے، ہر نیکی کم از کم 10 گنا بڑھا کے دی جاتی ہے. یہ دوسری نصوص کی بنیاد پر ہمیں یہ قید لگانی پڑتی ہے. دوسری نصوص سے یہ ثابت ہے کہ ایک کا نیکی 10 یہ کم سے کم درجہ ہے، ورنہ دوسری جگہ پر کیا فرمایا گیا، انبتت سبع سنابل فی کل سنبلۃ مئۃ حبۃ واللہ یضاعف لمن یشاء. ایک نیکی کا 700 بھی قرآن سے ثابت ہے، اور واللہ یضاعف لمن یشاء میں تو کوئی کوانٹیٹی مقدار طے نہیں، انلمیٹیڈ کوئی مقدار کوئی گنتی طے نہیں. اس لیے یہاں قید لگا دینے کی کہ ایک نیکی کم سے کم کتنے درجے میں 10. لہذا ایک حرف پڑھنے پر کم سے کم 10 نیکی تو کہیں نہیں گئی، مل کے رہے گی. اب آدمی سوچے گا کہ الف لام میم حامیم طہ قاف ہایا عین سواد یاسین، یہ پورا ایک حرف ہے؟ کہا نہیں، لا اقولو، میں نہیں کہتا کہ الف لام میم حرف ہے، بلکہ یہ تو حروف کا مجموعہ ہے. الف لام میم حرف نہیں ہے بلکہ کیا ہے؟ حروف کا مجموعہ ہے. الف حرف، الف ایک حرف، لام دوسرا حرف، میم تیسرا حرف، بلکہ بعض حضرات تو ان حروف مقطعات میں کیا فرماتے ہیں، الف لام میم، الف الف لام فا، تین حرف ہے الف میں، لام لام الف میم تین حرف ہے، میم میم یا میم تین حرف ہے، لہذا الف لام میم مل کر کے 9 حروف ہو گئے. دیکھ لیا، یہ بھی بات شرا نے گنتی نکالی ہے، اور اپنے تو جس میں اجر زیادہ ملے نے اسی گنتی کو راجے قرار دے دینے، اللہ سے لینے کا ہے، دینے والے سے لینے کا ہے، تو جس توجہ میں اپنے کو ثواب زیادہ ملتا ہو وہی توجہ کو راجے سمجھ لینے کا، اور یقین رکھنے کا کہ اسی گنتی سے ثواب ملے گا. تو الف لام میم کے اوپر 9 حروف ہو. اور آپ کو شروع کتاب کے اندر بات بتلائی گئی تھی کہ نماز میں کوئی کھڑے ہو کے قرآن پڑھے تو ہر حرف پر کتنی نیکی؟ 100. تو الف لام میم پڑھنے پر کتنی نیکی؟ 900 نیکی ملے گی، 900 نیکی. حالانکہ الف لام میم پڑھنے میں 0.5 سیکنڈ لگتی ہے. کتنی سیکنڈ لگتی ہے؟ 0.5 سیکنڈ بھی نہیں لگتی ہے، اور اس میں 900 نیکی. ابھی کوئی تم کو یوں کہے کہ دارالحسان کے گیٹ پر عشاء سے لے کر فجر کی اذان تک کھڑے رہنا، 900 روپیے دیے جائیں گے، تو گاؤں میں سے 900 آدمی کی درخواست آئے گی کہ ہم کو اس کام کے لیے رکھ لو. آئے گی کہ نہیں آئے گی؟ تو عشاء سے لے کر کے فجر تک دارالحسان کے گیٹ پہ کھڑے رہنے کا، 900 روپیے ملیں گے، تو کم سے کم 900 درخواست آئے گی کہ نہیں آئے گی کہ ہم کو اس کام کے لیے رکھ لو. تو دیکھو، دنیا کے اندر جو بدلہ ملتا ہے اس کی اہمیت ہے ہمارے دل کے اندر، اور آخرت کے اجر اور ثواب کی طلب اور لالچ نہیں ہے. یہ آخرت کا اجر اور ثواب کہ ہر حرف کے اوپر جو ہے اللہ تعالی کی طرف سے ایک نیکی ملے گی. جی، بس لمبی روایت ہے، دو تین لفظ سمجھ لو. حضرت حارث ابن الاعور کہتے ہیں رحمہ اللہ تعالی، ایک مرتبہ میں مسجد کے اندر گزرا، مسجد کے اندر سے میرا گزر ہوا تو لوگ دنیاوی بات چیت میں مشغول تھے. کچھ لوگ مسجد میں بیٹھے ہوئے ہیں اور دنیاوی بات چیت میں مشغول ہے. احادیث کا مطلب ہے یہاں بیکار باتیں، قصے کہانی، یعنی قرآن نہیں پڑھ رہے تھے، بیکار باتیں کر رہے تھے، قصے کہانیاں کر رہے تھے. کچھ لوگ مسجد میں بیٹھ کر کے یہ دھندے کر رہے تھے. تو حارث ابن آور کو بہت غصہ آیا، अल्लाह के घर में बैठ के किससे कहानी, दुनिया की बातचीत, ये क्या हो रहा है। फौरन अमीरुल मोमिनीन के पास तशरीफ ले गए। हजरत अली रदी अल्लाह ताला अन्हु का दारुल खिलाफा आखिरी जिंदगी में कूफा हो गया था। हजरत अली की खिलाफत का जमाना चल रहा था। चलो अभी जाके हजरत अली को शिकायत करता हूं उन लोगों की। तो गए अमीरुल मोमिनीन के पास शिकायत करने के लिए। फदखलतु अला अलीन, मैं हजरत अली रदी अल्लाह ताला अन्हु की खिदमत में हाजिर हुआ। फअखबरतुहु, मैंने जाकर हजरत अली को खबर दी कि वो सब मस्जिद में बैठ के गपाटे हाँक रहे, दुनियावी बातचीत में मशगूल है और किससे कहानियां ठोक रहे हैं वहां जाकर के। तो हजरत अली को भी बहुत ताज्जुब हुआ, वो खैरुल कुरून था। ऐसी चीज से ताज्जुब होना जाहिर कि भाई मस्जिद में बैठ करके लोग कुरान छोड़कर कहानी किससे कर रहे हैं। तो हजरत अली पूछ रहे हैं, फकाल अवकद फालूहा, हजरत अली फरमाने लगे, अ हमजा इस्तिफाम, क्या इन लोगों ने ऐसा किया, हकीकत में वो ऐसा कर रहे हैं, अल्लाह के घर में बैठकर किस्सों में कहानी में दुनियावी बातचीत में हकीकत में वो ऐसा कर रहे हैं, यानी खैरुल कुरून में इसका तस्वूर भी नहीं हो सकता कि लोग अल्लाह के घर में बैठ करके इस तरह दुनियावी कहानी और किस्सों में मशगूल ले रहे। इसीलिए हजरत अली रदी अल्लाह ताला उन्होंने बतौर ताज्जुब के सवाल किया कि हैं हकीकत में ऐसा हो रहा है। जैसा कि आज के जमाने में ये चीज कोई बई दिनी, मस्जिद में कोई कुरान पढ़ता, अच्छा मस्जिद में कुरान की थी, मजलिस हो रही, चलो भाई चलो जल्दी से मुतवज्जे हो जाओ, और बातचीत तो होती ही रहती है मस्जिद में। जमाना उल्टा हो गया, वो कितना अच्छा जमाना था कि दुनियावी बातचीत मस्जिद में हुई तो हजरत अली ने बतौर ताज्जुब के सवाल किया, और आज के जमाने के अंदर मस्जिद में दुनियावी बातचीत कोई जो है लोगों को पड़ी नहीं है। मस्जिद में आकर किस्से कहानी और दुनियावी गपशप के अंदर लोग मशगूल रहते हैं, कितनी बुरी बात हो गई दुनिया के लोगों में। कुल तो नाम, तो ये रावी हारिस इब्ने हारिसुल आवर कहते हैं, हजरत जी हाँ हकीकत में ऐसा हो रहा है, वहाँ लोग मस्जिद में बैठ के दुनियावी कहानी किस्सों में मशगूल है। अब हजरत अली रदी अल्लाह ताला उन्होंने नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इरशाद आली सुनाया।